तपाईं उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब शुरू हुन्छ कार्यक्रम देश परदेश। देश परदेश नेपाल सरकार र स्विस सरकार बीच भएको द्विपक्षीय सम्झौता अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा संचालित सुरक्षित आप्रवासन परियोजना सामीसँग सहकार्य गरी उत्पादन गरिएको हो।
कार्यक्रम देश परदेशबाट मिलन तिमिल सिन्हा र सञ्जिता देवकोटाको नमस्कार। कार्यक्रम देश परदेशमा हामी देश र विदेशमा पाइने काम कमाई र सिपका विषयमा सही सूचना र जानकारी दिने कोशिश गर्छौं। तर कोरोनाको महामारीका कारण अहिले विदेशमा धेरैको काम गुमेको छ भने नयाँ रोजगारी पनि पाइँदैन। अप्ठ्यारो बढ्दै जाँदा स्वदेश फर्कनेको संख्या पनि बढेको छ। आज हामी समस्यामा परेर घर फर्कने नागरिकका भोगाई र उनीहरूको पुनर्स्थापनाका लागि भइरहेका प्रयासको कुरा गर्छौं।
यो कार्यक्रम हरेक मंगलबार बिहान 8:20 उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz साथै प्रदेशका विभिन्न एफएम रेडियो स्टेशनहरू उज्यालो मोबाइल एप्लिकेशन उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। साथै कार्यक्रम बुधबार बेलुकी 5:20 पनि सुन्न सकिन्छ।
दुखै भए पनि परदेशको काम र कमाईमा शान थियो, परिवार र समाजमा मान थियो। तर कोरोना महामारी शुरू भएपछि परदेशको शान र मान भुक्तमान र अपमानमा बदलिएको छ। एकातिर परदेशमा रोजगारी गुमाउनु पर्दाको सकस, अर्कोतिर गाउँघर फर्किएपछि कोरोना ल्यायो भन्ने अबजस, पहिले परदेशबाट फर्कँदा के ल्यायो भन्दै वरपर झुम्मिने आफन्त र छिमेकी अहिले कोरोना ल्यायो भन्दै परपर तर्कन्छन्। ज्यानलाई ठिक छ, हातमा कोरोना नेगेटिभ भएको रिपोर्ट पनि छ, तर समाजले सजिलै पत्याउँदैन। विपदका बेला आफन्तको साथ खोज्दै परदेशबाट आएका धेरैको मन आफन्तले गरेको यस्तै व्यवहारले अहिले कुँडिएको छ।
आजको देश परदेश कार्यक्रममा हामी महामारीको चपेटामा परेर घर फर्किएका परदेशीका भोगाईसँगै परदेशबाट फर्कने नागरिकको पुनर्स्थापनाका लागि भइरहेका प्रयासका कुरा गर्छौं।
आज हामीसित छन्
परदेशमा कोरोनाको कहर र स्वदेशमा आफ्नैले गरेको पराई व्यवहार सहेका परदेशीका भोगाई।
तिमीहरूले अब आमाहरूलाई भेटेर आयौ, तिमीहरूलाई यहाँनिर कोरोना लिएर आउँछौ, तिमीहरूले यहाँ गाउँ समाज सबै सखाप बनाउँछौ, तिमीहरूलाई गाउँबाट निकाल्छौ, यस्ता यस्तो कुरा नि गरेछन् होइन।
विदेशबाट फर्कनेलाई हेला होचोमा पर्न नदिन र सम्मानको पुनर्स्थापना गर्न स्थानीय सरकारले के गर्दैछन् त? गाउँपालिका र नगरपालिका महासंघका प्रतिनिधिसँगको कुराकानी।
विदेशबाट फर्केर आउने अझ विशेष महिलाहरूको स्थिति अझ बढी चाहिँ हाम्रो संवेदनशील छ। उहाँहरूलाई चाहिँ समाजमा चाहिँ सम्मानपूर्वक पुनर्स्थापना गर्न झन् जटिल देखिरहेको छ।
अनि दुःखमा परेर आफ्नाको साथ खोज्दै फर्किएकालाई आफ्नैले पराई व्यवहार गर्दा पर्ने असर र उनीहरूलाई गर्नुपर्ने व्यवहारका बारेमा मनोविमर्शदाता पार्वती श्रेष्ठसँग कुराकानी पनि गर्नेछौ।
यो नआएको भए हुन्थ्यो, यसले सबैलाई सार्नलाई त्यस्तो लान्छनायुक्त भेदभावयुक्त शब्दहरू चाहिँ प्रयोग नगर्ने। क्वारेन्टाइनमा बस्नु भएको छ, जो आइसोलेसनमा बसेर फर्किनु भएको छ, उहाँहरूको चाहिँ साहस र योगदानलाई चाहिँ धन्यवाद दिने होइन।
तर यी सामग्री प्रस्तुत गर्नु अघि सुनौ यो साताका मुख्य गतिविधि। प्रस्तुत गर्दै हुनुहुन्छ साथी मदन पौड्याल।
तेस्रो चरणमा नेपालीको स्वदेश फिर्तीका लागि विभिन्न 6 देशबाट 42 उडान हुने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार गएको जेठ 32 गतेदेखि शुरू भएको स्वदेश फिर्तीको प्रक्रियालाई सोमबार र मंगलबार रोक्दै बुधबारदेखि 1 हप्ताका लागि नयाँ उडान तालिका सार्वजनिक भएको हो। नयाँ तालिका अनुसार यूएईको दुबई, शारजाह र आबुधाबी, साउदी अरबको दमाम र रियाद, कुवेत, कतार, बहराइन र मलेसियाबाट त्यहाँ समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि उडान हुनेछन्। कतारमा रहेको नेपाली दूतावासले समस्या अनुसारका नयाँ फोन नम्बरहरू तोकेको छ। यसअघि कायम रहेका विभिन्न मोबाइल नम्बरहरू अब कायम नरहेको भन्दै दूतावासले नयाँ नम्बरमा समस्या अनुसारका आफ्ना गुनासा राख्न भनेको हो। अब 44 66 56 89 फोन गरी आफ्नो समस्या र जिज्ञासा अनुसारको एक्सटेन्सन नम्बर डायल गरी विभिन्न सेवा लिन सकिनेछ। त्यस्तै कतारले आफ्नो श्रम बजारमा कतारी नागरिकको संख्या बढ़ाउने गरी नयाँ कानून ल्याएको छ। कतारको सरकारी स्वामित्वका निजी क्षेत्रले अब आफ्नो कार्यक्षेत्रमा 60% श्रमिक कतारी नागरिक राख्नुपर्ने गरी नयाँ कानून ल्याएको हो। विदेशमा कार्यरत नेपालीमा कोरोना संक्रमण दर उल्लेख्य रूपमा घटेको छ। अघिल्लो हप्ताको तुलनामा यो हप्ता नयाँ कोरोना संक्रमित घटेको र निको हुने नेपालीको संख्या बढ़ेको गैर आवासीय नेपाली संघ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ। स्वास्थ्य समितिका अनुसार कोरोना संक्रमित मध्ये 92% नेपालीहरू निको भएका छन्। शनिबार साँझसम्म विश्वभर 29,624 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरूमध्ये 27,362 जना नेपाली संक्रमण मुक्त भएको गैर आवासीय नेपाली संघले जनाएको छ। यसअघि गएको हप्तासम्म 14 देशमा 143 जना नेपालीको विदेशमा कोरोनाका कारण ज्यान गएको थियो। यो हप्ता कोही पनि नेपालीको कोरोनाको कारण ज्यान गएको छैन।
सुन्नुभयो यो साताका मुख्य गतिविधि। अब कार्यक्रम शुरू गरौं कोरोना महामारीका बेला स्वदेश आइपुगेकाहरूको तितो भोगाईबाट। झापाका रमेश बुढाथोकी 10 महिना अघि यूएई पुग्नु भएको थियो। महिनामै 1.5-2 लाख कमाई हुन्छ भन्ने म्यान पावरको झूटले उहाँलाई यूएई पुगेपछि अलपत्र पार्यो।
म्यान पावरकै झूटले पिरोलेका बेला कोरोनाले घाउमा नुन चुक छर्यो। त्यो बेला पनि नेपाली समुदायको सहयोग मिल्यो। तर स्वदेश फर्किएपछि आफ्नै गाउँमा परायाको व्यवहार सहनु परेको छ। हातको पैसा चलेन, भोक मेटाउन खोज्दा सामान बेच्न खुलेका पसल र सटर बन्द भए, आफ्नाहरू एकाएक पराई भए, आफूले भोगेको अपमान सुनाउँदै रमेश।
जब हामी प्लेनमा उठ्यौँ अब हामीलाई घर बस्यो, 10 महिनासम्म चाहिँ अर्काको उसमा बसेका छौँ, न सेलरी छ, अब आफ्नो यता व्यवहार लथालिङ्ग, घर परिवार खाना बस्ना छैन, आफ्नो ऋणको चाप त्यस्तै छ। त्यसले गर्दाखेरि एकदम खुसीका साथ आइयो, तर अब नेपाल आइसकेपछि त्यस्तै अवस्था त्यस्तै रहेछ, भनेअनुसार रोइ नै रहेछ। एयरपोर्टमा चाहिँ घन्टा जतिमा चाहिँ भित्रको काम सिद्धिएर हामी बाहिर लगेज लिएर बाहिर निस्केपछि आफ्नो प्रदेशमा जानुपर्दो रहेछ। म चाहिँ अब एक नम्बर प्रदेश भएकोले गर्दाखेरि एक नम्बर प्रदेशको गाडीमा गएँ। अब मसँगै एउटै फ्लाइटमा आउने दुईजना गर्भवती महिलाहरू पनि हुनुहुन्थ्यो। हामीलाई त्यहाँ लगेर गाडीमा राखियो बसमा। अब बसमा बाहिरबाट लक गरिँदो रहेछ, हामीलाई उँधो झर्न पनि नदिने। अनि धेरै हामीले रिक्वेस्ट गर्दा गर्दा बस त्यहाँबाट एयरपोर्ट हिँड्यो। त्यहीँ तलतिर सिनामङ्गल पनि नपुगे, त्यहाँ बिचमै ओह्रालोमा त्यहीँ रोकिए सबै बस। लगभग हामी त्यहाँ 4 घन्टा हामीलाई त्यहाँ राखियो, बाहिर आउन पनि नदी ल गर्भवती महिलाहरूलाई टोइलेट छैन, केही छैन। हामी अनि एकदम भोकै तिर्खै त्यसरी 4-5 घन्टा त्यहाँ बसेर लगभग एयरपोर्टबाट 6 घन्टामा हामी यो राधे राधेको एउटा पार्टी प्यालेसमा त्यहाँ पुर्याइयो। अनि त्यहाँ हल्का खाना साना दिएर अनि हामीलाई हरिपाटी हाम्रो त्यहाँ के कुरो आएको थियो भने तपाईँहरूको प्लेनमा आएको एकजनालाई कोरोना पोजिटिभ जस्तो लागेको छ र त्यहीको हस्पिटल लगेको छ, अब त्यो रिपोर्ट नआउँदै तपाईँहरूलाई यतै राखिन्छ यसरी नै भन्ने कुरो गर्नुभयो उहाँहरूले। अनि त्यो गरेपछि खरिपाटी क्वारेन्टाइनमा लगेर हामी प्रदेश 1 र प्रदेश 2 चाहिँ त्यहाँ राखियो। खरिपाटीको एउटा नमिठो भोगाई चाहिँ के भयो भन्नुहुन्छ भने त्यो खरिपाटीको सर र ओह्रालो पुरै कम्पाउन्ड थियो, आर्मीको कम्पाउन्डदेखि बाहिर चाहिँ एउटा पसल रहेछ। अनि हामी कमसेकम बिस्कुट चाहिँ केही चाहिँ खाउँ भनेर त्यहाँ जाँदाखेरि हामीले बोलाउँदा सटर बन्द गर्नुभयो। हामी त्यस्तो केही पनि होइन, बिस्कुट खाउँ भन्दा पनि उहाँहरूले सटर बन्द गर्नुभयो। अनि सरकार ल ठिकै छ, अब यस्तै त हो, हामी मान्छे होइन रहेछौँ भने त्यहाँबाट त्यही।
अब जस्तो कि रमेशजी, तपाईँहरू त अब परदेशमा कति धेरै दुःख सहेर आउनुभयो, अब त नेपाल आइयो, हो आफ्नो देश आउँदा त अब त केही नभए पनि सबै थोक भए चाहिँ हुन्छ भन्ने जस्तो सोच्नुपर्ने बेलामा त्यसरी खानेकुरा किन्छौँ भन्दाखेरि पनि सटर लगाउँदाखेरि चाहिँ कस्तो अनुभव हुने रहेछ? त्यो पनि परदेशमा परदेशबाट स्वदेश आइपुग्ने बित्तिकै के लाग्ने रहेछ मनमा चाहिँ?
एकदम होइन, हामी एकदम मैले त्यतिखेर के फिल गरेँ भने त्यो म अनुभव सुनाउँछु। अनि त्यस गरी हामीसँग एकजना साथीसँग बिस्कुट रहेछ, त्यो बिस्कुटको पाना एउटा कुकुर आएर मैले बिस्कुटको पाना कुकुरलाई कुकुरले खायो भनेपछि मित्र भनेको त हाम्रो त कुकुर रहेछ भन्ने फिल भयो क्या। भनेको हामी चाहिँ त्यही क्याटेगोरीमा गनिएछौँ जस्तो हामीलाई मानवले हेरिनु रहेन रहेछ मानवको हिसाबले। अनि मैले त्यो कुकुरलाई धेरै सुमसुमे पनि, जनावरमा भनेको आत्मीयता हुँदो रहेछ, एउटा मान्छे र कुकुरको सम्बन्ध जुन थियो हिजो जुन थियो आज पनि त्यही हुँदो रहेछ। तर हामी त त्यहाँ त रोग लिएर त्यसरी त्यस्तो गर्ने गरी त गएका थियौँ, उहाँहरूले परैबाट फालिदिएको भए हामी परैबाट पैसा दिन्थ्यौँ, के हुन्थ्यो पैसा सेनिटाइजर, त्यत्रो समस्या हुने कुरो त थिएन नि त त्यो त, अनि एकदम एकदम नराम्रो, साह्रै नमजा लाग्यो।
अनि त्यस पछाडि तपाईँहरू आफ्नो क्वारेन्टिन तर्फ लाग्नुभयो, त्यो बीच बाटोको यात्रा चाहिँ कस्तो भयो? तपाईँको काठमाडौँदेखि झापासम्म पुग्दाखेरि चाहिँ कसरी जानुभयो? त्यो बिचमा फेरि बाटोमा त्यस्तै खालका अप्ठ्याराहरू भोग्न पर्यो परेन?
बाटोको त झन् कहानी सुनाइ नसक्नु छ। हेर्नुहोस्, हामी बाटो सिन्धुलीको बाटो आएको, सिन्धुली हुँदै बर्दिवास त्यो त्यो बाटो आइयो, अनि त्यो बाटो आउँदाखेरि अब त्यो उहाँबाट अब निर्देशनै दिएको थियो होला ड्राइभरलाई, हामीलाई टोयलेटहरू गर्न ओर्न यस्तो उस्तो गर्न जङ्गलमा रोकिन्थ्यो, जहाँ जङ्गल पसलहरू घरहरू छैन त्यहाँ रोकिन्थ्यो गाडी, अनि त्यो अब त्यहाँ केही किन्ने खाने कुरो पनि केही भएन, अनि त्यहाँबाट सरर आइसकेपछि साह्रै भोक लागेर हामीले साह्रै रिक्वेस्ट गऱ्यौँ, रिक्वेस्ट गर्दा खुर्कुटमा उहाँले गाडी चाहिँ रोक्नुभयो, तर गाडी रोक्ने बित्तिकै त्यो पसलका मान्छे सबै यहाँ केही पनि पाउँदैन तपाईँहरू यता नआउनुहोस् भनेर एउटा होटल खुल्ला थियो त्यहाँ हामीलाई जानै दिनु भएन, गाडी नरोक्नुहोस् भनेर गुरुजीलाई पनि यसो छेलटाल गर छेलटाल नभन्नु गइहाल्नु कोरोना बम गइहाल्नुहोस् भनेर चाहिँ उहाँहरूले त्यसो भन्नुभयो। अघिल्लो दिनदेखि नै भोकै, अब त्यो पार्सल लिमिटेड खाना छ थोरै थोरै, त्यो सबैलाई अब सबै त फुल त भइएन, हामी भोलिपल्ट पनि लगभग बेलुका 5 बजेतिर चाहिँ हाम्रो भद्रपुर पनि होल्डिङ सेन्टर रहेछ, यो 5 जिल्लाको होल्डिङ सेन्टर, हामी भद्रपुर आइ
आफ्नो पालिकाको क्वारेन्टिनमा पुगिसके पछाडि चाहिँ कस्तो पाउनु भयो? विदेशबाट फर्कनेका लागि के कस्ता व्यवस्था गरिएका रहेछन्? त्यहाँ चाहिँ कस्ता खालका व्यवहार भए?
यो क्वारेन्टिनको जब भद्रपुरदेखिको अनुभव सुनाउँदा चाहिँ मलाई अचम्म लाग्यो, किनभने जब अब विदेशमा पनि सुनिन्थ्यो अब इन्डियाबाट हरेक देशबाट आएकोलाई एकै ठाउँ मिक्स हुन्छ क्वारेन्टाइनमा, त्यसले गर्दाखेरि रोग सर्ने सम्भावना चाहिँ क्वारेन्टाइनमा बढी हुन्छ है भन्ने अब हामीले न्युज हुने यताउता त्यस्ता बलात्कार घटना हरेक सुनेको थियौँ, काहीँ खाना नपाउने हरेक सुनिएको थियो। जब भद्रपुर आइयो, भद्रपुर आइसकेपछि हामीले आफ्नो स्थानीय प्रतिनिधिलाई फोन गर्नुपर्ने रहेछ, अनि मसँगै नम्बर थिएन, अनि घरमा सम्पर्क गरेर नम्बर मागेँ, अब म के सोच्दै थिएँ अब राति कति बजीसम्म यहाँ वेटिङ गर्नुपर्ने हो, त्यस पछाडि फेरि गाडी कतिखेर आउने हो, बा यहाँबाट पनि आफै भाडा तिरेर जानुपर्ने हो कि, यस्ता हरेक कुराहरू मनमा थिए। तर त्यो गाडी आइसकेपछि ती सबै हराएर उहाँहरूले ल्याउनु भयो। यो अर्जुनधारा नगरपालिकाको क्वारेन्टिन चाहिँ शनिस्तरे मावि भन्ने मेरो घरबाट यहीँ नजिकै हो, धेरै टाढा पर्दैन, तर त्यहाँ जाँदा मलाई एकदम राम्रो लाग्यो। जब त्यहाँ पहिलो दिन त खासै घुलमिल भएन, मलाई 10 नम्बर रुममा जानु भन्नुभयो, एउटा सिङ्गल सिङ्गल बेड, अब स्कुलको कोठा भइसकेपछि ठुल्ठुला कोठा थिए, ठुला कोठामा 8-4 दुई साइडमा बेड, हरेक बेडमा म अब जाने बित्तिकै मैले झुल पाएँ, तन्ना पाएँ, एउटा ओछ्याउने मेट्रेस पाएँ, सिरानी पाएँ, अनि आफूलाई खाना खानको लागि प्लेट ग्लास र बटुको पाएँ, अनि नुहाउने साबुन, कपडा धुने साबुन, प्लस भाँडा माझ्ने साबुन पनि उपलब्ध गराउनु भयो। अनि त्यति भएपछि म खानाको टाइम ठिक्क भएको रहेछ, खाना थापियो, खाना खाइयो, र क्वारेन्टाइनको अनुभव चाहिँ एकदम सोचे भन्दा सुखद रह्यो।
अहिले तपाईँ घरमा गएर होम क्वारेन्टिनमा बसिराख्नु भएको छ, अब अलिकति तपाईँ यत्रो दुःखहरू झेलेर यो कोरोनाको बीचमा थुप्रै समस्याहरू पुगेर आफ्नो घर पुग्दाको अनुभव चाहिँ कस्तो रह्यो? तपाईँले कस्तो अनुभव गर्नुभयो घर पुग्दाखेरि, घरमा पहिलो पाइला टेक्दाखेरिको?
घरमा आउँदा मलाई कस्तो लाग्यो भने, घरमा सुरुमा आउँदा त डर डर गर्दै आएँ, किनभने यहाँ हाम्रै झापाका पनि 2-3 घटना छन्, जस्तो विदेशबाट आएकालाई चाहिँ पिटे अरे बाहिर निस्किँदाखेरि यस्तो यस्तो भन्ने, यहाँ हाम्रो यहीँ हाम्रो गाउँ त होइन, झापाको अर्को अर्को नगरपालिकामा ती कुराहरू सुन्नमा आएका छन्, त्यसले गर्दा मलाई पनि
भनेको गाउँलेहरूले पिटे भन्ने खालको,
हजुर गाउँ भनेको गाउँले भर्खर विदेशबाट आएको मान्छे यसरी बाहिर निस्कियो भनेर चाहिँ कोरोना ल्यायो भन्ने हिसाबमा चाहिँ झगडा भयो भन्ने 2-3 घटना मैले सुनेको छु, यहाँ घटना भएका छन् अरे त्यस्ता, त्यसले गर्दाखेरि अनि मलाई निस्किँदा चाहिँ एकदम हौसला थियो भित्रबाट, अब केही जे भए पनि आफ्नो घर पुगिँदैछ, जे भए पनि पैसा भनेको त्यस्तै हो, उहाँ पुगिएको थियो, बिजोकमा थियो, अचम्म एकदम जीवन कष्टकर, कहिले अब पार्कमासम्म सुतेको थियो त्यो हजुरहरूलाई थाहा छ, हरेक गरेर आएको, अब घर आइपुग्यो भन्ने एउटा हौसला चाहिँ थियो। तर जब यहाँ घर आउँदै गर्दा बाटोमा चाहिँ जब गाडीमा आउँदै थिएँ, आउँदा चाहिँ अब त मलाई पनि त हेला गर्ने होला, वल्लो घर पल्लो घरकाले नबोल्ने होला, केही होला, बाहिर निस्क्यो भने केही होला कि भन्ने डर चाहिँ लागिरहेको थियो। तर आएँ, अब आज म यहाँ आएको पनि, आज 9 दिन भयो घर आएको पनि, यताउतिका गाउँका उत्तिरपत्रका आउनुभयो, के छ कसो छ भनेर बाहिरबाट बोल्नुभयो, होइन तपाईँको टेस्ट भइसकेको, त्यस्तो डराउनु पर्दैन भनेको, मैले चाहिँ त्यस्तो यहाँ जब क्वारेन्टाइनबाट यता आएपछि त्यस्तो खल्लो अनुभव भनेको हेला गर्ने खालको अनुभव चाहिँ भोग्नु परेको छैन।
रमेशले जस्तै मोरङको केराबारीकी दुर्गा तामाङले पनि विमानस्थलमा ओर्लेपछि कुवेतमा भन्दा बढी समस्या झेल्नु पर्यो। विमानस्थलबाट जसोतसो गाउँपालिकाको क्वारेन्टिनमा पुग्नुभयो, परदेशबाट फर्किएको सुनेपछि घरमा कुरिरहेका बालबच्चा आमा भेट्न क्वारेन्टिनमा पुगे। तर विदेशबाट आएकी आमालाई भेटेको न्यूमा गाउँले दुर्गाका साना छोराछोरीलाई गाउँबाट निकालिदिने धम्की दिए। कोरोना संक्रमण नरहेको नेगेटिभ रिपोर्ट आएपछि दुर्गा घरमा बस्न थालेको 15 दिनभन्दा धेरै भयो, तर दुर्गामाथि हुने अपमान रोकिएको छैन। कार्यक्रममा अब सुनौ दुर्गा तामाङलाई।
आफ्नो ठाउँमा आएपछि यस्तो भयो, जहाँ हामीलाई हेल्थ पोस्टमा राखिएको थियो त्यहाँनिर हामीलाई चेकअप आएको, भोलिपल्ट हामीलाई ब्लड चेक गरिएको थियो, ब्लड चेक गर्दाखेरि हाम्रो नेगेटिभ आयो, त्यसको भोलिपल्ट फेरि गर्दाखेरि त्यो नाकबाट गरिँदोरहेछ, त्यहाँबाट नै नेगेटिभ नै आएपछि तिन दिनको पछाडि हामीलाई क्वारेन्टाइनमा लगेर राखियो, हाम्रो स्कुलमा राखिएको थियो। क्वारेन्टाइनमा राखिएपछि त्यहाँनिर बस्दा बस्दै इन्डियाबाट आएको र कुवेतबाट आएको नेक्स्ट पछाडिको साथीहरूलाई फेरि हामीलाई मिक्स गरेर राखियो। हाम्रो त अब घर जाने टाइम आइसकेको थियो, अनि फेरि हामीले माग गऱ्यौँ, हामीले फेरि हामीलाई त्यो चेक हुनुपर्छ किनकि हाम्रो घर जाने टाइम भइसक्यो भनेपछि हामीले माग गरेपछि अनि त्यहाँ गाउँपालिकाकोहरू सबै आउनुभयो, अनि हामीले कुरा राखेपछि फेरि हाम्रो डबल चेक भयो अनि हाम्रो रिपोर्ट राम्रै आएपछि हामी आफ्नो गाउँ आयौँ।
अनि तपाईँ त्यो क्वारेन्टिनबाट बाहिर निस्केर घरमा गइसकेपछि चाहिँ तपाईँलाई गाउँ समुदायमा विदेशबाट मान्छेले आएको मान्छेहरूले चाहिँ कोरोना लिएर आएका हुन्छन् भनेर अलिकति फरक व्यवहार गर्ने, मान्छेहरू नजिक नपर्ने जस्तो व्यवहारहरू चाहिँ गरे कि गरेनन्?
गर्नुभयो, कतिले त अब मेरो बच्चाहरूलाई पनि होइन, अब म अब हाम्रो वहाँनिर भेट्न गाउँपालिकामा जहाँ क्वारेन्टाइनमा बसेको थियो त्यहाँ बस्न आउँदा समेत अब नानीहरू भेट्न आउँदाखेरि पनि तिमीहरूले अब आमाहरूलाई भेटेर आयौ, तिमीहरूलाई यहाँनिर कोरोना लिएर आउँछौ, तिमीहरूले यहाँ गाउँ समाज सबै सखाप बनाउँछौ, तिमीहरूलाई गाउँबाट निकाल्छौँ, यस्ता यस्तो कुरा नि गरेछन् होइन, तर अब केही फरक पर्दैन होइन, अब नानीहरूलाई त्यसरी म भन्न चाहन्छु, त्यसरी भन्ने होइन, त्यो चाहिँ झन् डर देखाउने होइन,
तर हामीलाई सपोर्ट गर्नु पर्यो होइन यस्तो बेलामा आफ्नो देश आइपुगेको मान्छेलाई।
तर जति हामी कुवेतबाट हामी आफ्नो देश आउनको लागि जति रमाएको थियौँ, तर आफ्नो देशमा त्यो खुसी उमङ्ग आफू अटोमेटिक आफै हराए।
अनि जस्तो अब तपाईँ त आएको एक महिना जस्तो हुन थाल्यो, अहिले त आफ्नै घरमा पुगेर सामान्य अवस्था भइसक्यो, तपाईँलाई कोरोना थिएन, पोजिटिभ आएन होइन, अहिले चाहिँ के छ, अहिले चाहिँ फरक व्यवहार गर्छन् कि गर्दैनन्, कि अब त यसलाई रहेन रहेछ भनेर अब चाहिँ सामान्य छ गाउँ ठाउँमा?
अब मलाई प्रथम कुरो त मलाई नै पनि कहिले म कोरोना लाग्छ सर्छ होइन, मलाई कोरोना छ र मलाई कोरोना सर्छ भने मैले कहिले पनि अनुभवै गरिनँ, पनि मैले त्यो लिन पनि त्यतातिर मेरो ध्यान पनि गर्न तर हामीलाई भेटेन, तर यहाँनिर चाहिँ अब कतिले भनौँ कोरोना सर्छ पर भनेर अब सबैजना पर त हुनुभयो, मैले भने हामीलाई थाहा हुन्छ हामी आएको चाहिँ छुने उर्ने होइन, अब कतिमा उयो बस्न पर्छ हामीलाई थाहा छ भनेर भन्यौँ हामीले, मैले त्यसरी नै
तपाईँले चाहिँ जसले जस्तो व्यवहार गरे पनि मलाई कोरोना छैन म स्वस्थ छु मलाई यिनीहरूले गरेको व्यवहारले केही हुँदैन भनेर आफूले आफूलाई बलियो बनाउनु भयो?
हजुर होइन, म मेरो सुरुदेखि हो म कोरोना लाग्छ भने मलाई त्यस्तो कहिले हुँदैन भएन, मनमै भएन र डर पनि भएन।
सुन्नुभयो घर फर्किएका परदेशीका भोगाई, विदेशबाट फर्कने सबैमा कोरोना हुन्छ भन्ने छैन, तर जानी नजानी धेरैले विदेशबाट फर्किएकालाई बिझाउने व्यवहार गरिरहेका छन्। परदेशमा रोजगारी गुमाएका, अनेक समस्या र दुःख सहेर आफ्नो घर फर्किएका नागरिकलाई हेला होचो गर्दा उनीहरूको मनोभावनामा कस्तो असर पर्छ त? विदेशबाट फर्कनेलाई परिवार, आफन्त र गाउँ समाजले कस्तो व्यवहार गर्नुपर्छ? यिनै विषयमा हामीले मनोविमर्शदाता पार्वती श्रेष्ठसँग कुराकानी गरेका छौं।
अहिले उहाँहरू आफै पहिल्यै नै एकदम समस्यामा परेर आउनुभएको छ, कति जागिर गुमाउनुभएको छ, कतिजनाको चाहिँ यात्रा एकदम कठिनपूर्ण रहेको छ होइन, यहाँ नेपालसम्म आउन अथवा नेपालदेखि फेरि घरसम्म पुग्नको लागि नै एकदम कठिन यात्राबाट गुज्रेर आउनुभएको छ, अनि त्यसमाथि हाम्रो अहिलेको तत्कालीन व्यवहार चाहिँ हाम्रो समुदायको पनि एकदम राम्रो छैन, उहाँहरूलाई एकदमै विभेद छ, लाञ्छना छ होइन भन्ने कुराहरू छ भने यसले पक्कै पनि उहाँहरूको शारीरिक स्वास्थ्यमा र मानसिक स्वास्थ्यमा राम्रो चाहिँ पारेको छैन होइन, त्यसले असरै पारेको छ उहाँहरूलाई चाहिँ, यसले गर्दाखेरि एकदमै बेकारै आए कि होइन, अथवा हामी त एक्लो यो आइसोलेसनको हुन्छ नि अब कसैको साथ छैन भन्ने जस्तो महसुस हुने होइन, डिप्रेसन एङ्जाइटी जस्तो मानसिक स्वास्थ्य समस्याको कुराहरू पनि हुन सक्ने चाहिँ सम्भावना चाहिँ हुन्छ, अनि त्यसमाथि सबैजनाले यसरी लाञ्छना र विभेद लाउँदाखेरि चाहिँ उहाँहरू आफैलाई एकदम मनोभावना पनि एकदम गिर्ने होइन, म के गर्न सकेन अथवा साँच्चीकै मरिन्छ कि अथवा यो डरलाग्दै रोग रहेछ कि भन्ने त्यो भएकै डर त्रासमा अझै डर त्रास थपिँदाखेरि चाहिँ उहाँहरूको मानसिक स्वास्थ्य समस्यामा पनि यसले चाहिँ असर पार्छ।
यो बेलामा विपदमा परेर परदेशमा अनेकौं दुःख भोगेर लामो यात्रा पार गरेर आउनुभएकाहरूलाई चाहिँ आफन्तले, परिवारलाई, छिमेक, गाउँ समाजले खासमा गर्नुपर्ने व्यवहार चाहिँ कस्तो, उहाँहरूलाई कसरी स्वागत गर्नुपर्थ्यो होला?
यो बेलामा चाहिँ एकदमै गर्नुपर्ने कुरा भनेको चाहिँ उहाँहरूको जुन यात्रा छ त्यो यात्रामा चाहिँ हामी पनि साथ छौँ होइन। जसरी तपाईँले चाहिँ एकदम दुःख भोगेर आउनु भएको छ अथवा एकदम समस्या कठिनाइबाट आउनु भएको छ आफ्नै घर परिवारसँगै साथै बसौँ भनेर आउनु भएको छ यस यो यात्रामा चाहिँ हामी पनि साथै छौँ। तपाईँ जति डराउनु भएको छ हामी पनि त्यतिकै डर छ भन्ने अथवा हुन्छ नि उहाँहरूलाई चाहिँ एउटा हामी तपाईँसँगै साथ छौँ भन्ने किसिमको महसुस चाहिँ गराउनु पर्ने हुन्छ होइन। अनि अर्को कुरा चाहिँ यो हामीले चाहिँ कतिपय अवस्थामा लान्छना दुर्व्यवहारहरू भनेको चाहिँ थाहा पाई पाई चाहिँ नगरे तापनि त्यो हुन्छ नि बोलीचालीमा होइन हामीले चाहिँ एकदम सामान्य लागेर कुरा गरिराखेका हुन्छौँ तर त्यो कुराले चाहिँ उहाँलाई बिझ्ने जस्तो हुन्छ। त्यो हिसाबले चाहिँ हामीले कस्तो शब्द बोलिरहेका छौँ कस्तो शब्द चयन गरेका छौँ कस्तो भाषाले उहाँलाई चाहिँ ट्युनिङ हुन्छ नि राम्रै कुरा गरे पनि कहिले कहिले हाम्रो लय चाहिँ यस्तो हुन्छ कि त्यसले गर्दा उहाँलाई चाहिँ मन दुख्ने हुन्छ। त्यो हिसाबले हामीले शब्द चयनमा चाहिँ एकदम ध्यान दिनुपर्ने हुन्छ होइन। अनि अर्को कुरा चाहिँ सामाजिक रूपमा पनि हामीले उहाँहरूलाई चाहिँ एउटा एक्सेप्टेन्सको फिलिङ छैन एकदम तिमी चाहिँ एकदम साहसी रहेछ तिमीले चाहिँ एकदमै यसरी हाम्रो लागि भनेर यसरी रोग धेरै नफैलियोस् भनेर क्वारेन्टिनमा बस्यौ अथवा सावधानी अप्नायो त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद भन्ने जस्तो त्यो एउटा महसुस चाहिँ उहाँहरूलाई गराउनु पर्छ होइन। गर्नु भएन होइन हामीले गर्न सक्ने आफ्नो समूहबाट समुदायको मान्छेहरूले गर्न सक्ने भनेको चाहिँ उहाँहरूको चाहिँ एउटा आत्मीय भावना जगाउने खालको कुराहरू गर्ने अनि अलिकति साहस बढाइदिने खालको कुराहरू गर्ने ल तपाईँहरू आफ्नो ठाउँमा आउनु भएको छ अब हामी सँगसँगै छौँ भन्ने किसिमको कुराहरू मात्र गर्यो भने पनि त्यसले चाहिँ मनोभावना उच्च बनाउनलाई चाहिँ मद्दत गर्दछ। किनभने मान्छे दुःख पर्दा आपत पर्दा चाहिँ आफ्नो घर सम्झिन्छ आफ्नो परिवार सम्झिन्छ र त्यही दुःख आपत पर्दाखेरि चाहिँ सामना गर्न सहयोग हुन्छ कि भनेर आफ्नो गाउँठाउँ समाजमा फर्किने हो होइन। त्यो हिसाबले चाहिँ यो नआएको भए हुन्थ्यो यसले सबैलाई सानालाई त्यस्तो लाञ्छनायुक्त भेदभावयुक्त शब्दहरू चाहिँ प्रयोग नगर्ने होइन। अनि अर्को कुरा चाहिँ हामीले सधैँ कुरा गर्दा चाहिँ अर्को भेदभावहरू हुने ठाउँ भनेको चाहिँ हाम्रो सामाजिक सञ्जाल अहिले सामाजिक सञ्जालमा यति धेरै यो अफवाहहरू फैलिराखेको छ होइन। त्यो हिसाबले हामीले के कुरा चाहिँ सेयर गरिरहेका छौँ होइन त्यो कुराको चाहिँ आधिकारिक सत्य तथ्य स्रोत हो कि होइन यो स्रोत हो कि होइन भन्ने कुरा चाहिँ हामी आफैले पनि बुझ्नुपर्छ र त्यो सूचना सेयर गर्नुभन्दा अगाडि चाहिँ हामीले त्यो जानेर मात्रै सेयर गर्नुपर्ने हुन्छ। अनि अर्को कुरा चाहिँ हामीले धेरै गर्नुपर्ने कुराहरू चाहिँ रोकथामको बारेमा कुराहरू गर्ने अनि अर्को चाहिँ निको भएको व्यक्तिहरूको उदाहरणहरू अनुभवहरू सुन्ने सुनाउने ती कुराहरू गरेर पनि हामीलाई चाहिँ एउटा यो त्रास चाहिँ अलिकति कम हुन्छ होइन। अनि अर्को कुरा चाहिँ हामी जो क्वारेन्टाइनमा बस्नु भएको छ जो आइसोलेसनमा बसेर फर्किनु भएको छ उहाँहरूको चाहिँ साहस र योगदानलाई चाहिँ धन्यवाद दिने होइन। जस्तो उहाँहरू यो यो कठिन यात्राबाट पनि पार गरेर आउनु भयो त्यसको लागि चाहिँ एकदमै एप्रिसिएट गर्ने धन्यवाद दिने होइन।
यसरी आपतमा विपदमा परेर गाउँमा फर्किएको मान्छेहरूलाई चाहिँ उनीहरूको मनोभावनामा चोट नपुर्याइकन सम्मानजनक हिसाबले पहिले जस्तै गरी समाजमा चाहिँ राम्रोसँगले उसलाई चाहिँ पुनर्स्थापना गराउनका लागि कसको भूमिका चाहिँ कस्तो हुनुपर्छ?
यसमा चाहिँ हामी सबैजनाको भूमिका प्रत्येक व्यक्तिको भूमिका रहन्छ होइन। व्यक्तिदेखि समाज अनि त्यसपछि निर्वाचित प्रतिनिधिहरू हुनुहुन्छ वडाको सदस्यहरू सबैजनाको चाहिँ आफ्नो ठाउँमा एकदमै ठुलो भूमिका छ। मेरो आफ्नो भूमिका के हुन्छ भन्ने कुरा जान्यो भने पनि हामीले धेरै यो विभेदहरू कम गर्न सक्छौँ होइन। मैले उहाँलाई कसरी सहयोग गर्न सक्छु त होइन। अनि त्यसपछि चाहिँ हाम्रो जो प्रतिनिधिहरू हुनुहुन्छ जनप्रतिनिधिहरू हुनुहुन्छ उहाँहरूले पनि यो सबै फर्केर आउनु भएकोहरूलाई चाहिँ सम्मानजनक अवस्थामा चाहिँ कसरी हामी काम गर्न सक्छौँ भनेर चाहिँ उहाँहरूको सहभागिता सहित र यो रोग पनि एकदमै सङ्क्रमण पनि धेरै नफैलियोस् भनेर चाहिँ एकदमै सावधानी अप्नाएर हामी काम गर्न सक्छौँ जस्तो लाग्छ। र यसको सत्य तथ्य जानकारीहरूको बारेमा धेरै थाहा भयो भने पनि यो त्रासको कारण अथवा यो डरहरू पनि कम हुँदै गयो भने चाहिँ हामी धेरै सावधानीतिर जान्छौँ नि त। त्यसले गर्दा चाहिँ यो लाञ्छनाको कुराहरू पनि अलिकति कम हुँदै जान्छ।
उहाँ हुनुहुन्थ्यो मनोविमर्शदाता पार्वती श्रेष्ठ। आशा छ तपाईँको गाउँमा कोही विदेशबाट आएका छन् भने उनीहरूलाई तपाईँले हेलाहोचो गर्नुहुने छैन। उनीहरूलाई आफ्नै गाउँठाउँमा केही गर्न र केही बन्न प्रेरित गर्नु समाजको पनि आवश्यकता हो। त्यसैले विदेशबाट घर फर्किएका नागरिकको सम्मानको पुनर्स्थापना गर्न अहिले गाउँपालिका र नगरपालिकाहरू अघि सरेका छन्। पालिकाहरूले गरिरहेका कामका कुरा लिएर एकैछिनमा आउनेछौ। देश परदेश सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क
उज्यालो रेडियो नेटवर्कमा तपाईं अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। कोरोना विशेष देश परदेश देशैभरिका विभिन्न एफएम स्टेशनका साथै उज्यालो मोबाइल एप्लिकेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com/ र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। साथै देश परदेश भाइबरमा पनि उपलब्ध छ।
कार्यक्रम देश परदेशमा यसअघि सुन्नुभयो विदेशबाट घर फर्किएकाको भोगाई र महामारीको चपेटामा परेर फर्कनेलाई परिवार आफन्त र समाजले गर्नुपर्ने व्यवहार बारे मनोविमर्शदाता पार्वती श्रेष्ठको सल्लाह।
कार्यक्रममा अब विदेशबाट फर्कनेको पुनर्स्थापनाका लागि गाउँपालिका र नगरपालिकाले गरिरहेका कामका कुरा गरौं। विदेशमा रोजगारी गुम्यो, म्यान पावरलाई बुझाएको लाखौं रूपियाँ डुब्यो, काम र कमाइ बिनै परदेशमा महिनौ थुनिन पर्यो,
बल्ल तल्ल स्वदेश आउँदा पनि आफ्नै समाजमा हेला होचो सहन बाध्य परदेशीलाई सम्मानजनक पुनर्स्थापनाका लागि गाउँपालिका र नगरपालिकाले के गरिरहेका छन् त? सबैभन्दा पहिले सुनौ नगरपालिका महासंघका उपाध्यक्ष तथा नुवाकोटको बेलकोटगढी नगरपालिकाकी उपमेयर कविता ढुङ्गानालाई।
कुनै पनि अब हामीले अब अहिले यति बेला स्थानीय सरकारहरूले टुकुरालाई मध्यनजर गरेर विभिन्न खालका चाहिँ क्वारेन्टाइनहरू व्यवस्थापन गर्नुभएको छ। त्यहाँ चाहिँ विदेशबाट आउने मानिसहरूलाई चाहिँ एउटा 14 दिन त्यसपछि 21 दिनसम्म उहाँहरूलाई चाहिँ त्यहाँ राखेर त्यसपछि उहाँहरूको चाहिँ परीक्षण गराएर उहाँहरू चाहिँ ठिक हुनुहुन्छ भनेर समाजमा पठाइराखेका छौँ। तर समाजमा पठाउँदै गर्दाखेरि पनि तपाईँले भन्नुभएको जस्तै एउटा घरबाट अर्को घरमा आउनेहरूलाई चाहिँ एक किसिमको हेलौटो जस्तो व्यवहार नै भइरहेछ। त्यस कारणले गर्दा चाहिँ त्यो विदेशबाट फर्केर आउने अझ विशेष त्यसमा चाहिँ महिलाहरूको स्थिति अझ बढी चाहिँ हाम्रो संवेदनशील छ। उहाँहरूलाई चाहिँ समाजमा चाहिँ सम्मानपूर्वक पुनर्स्थापना गर्न झन् जटिल देखिरहेको छ। त्यस कारणले गर्दा त्यो विषयमा चाहिँ वैदेशिक रोजगारप्रति चाहिँ सकारात्मक धारणाको विकास चाहिँ पहिला हामीले चाहिँ सचेतनामूलक कार्यक्रम मार्फत चाहिँ गराउनुपर्छ र कार्यक्रमहरू सञ्चालन गरेर मात्र समाजमा पुनर्स्थापित गराउन सकिन्छ।
महिलाको कुरा उठाउनु भयो, महिलाहरूलाई पुनर्स्थापना गर्न चाहिँ अलिकति समस्या भइरहेछ, के कस्ता समस्याहरू अहिले भइरहेका छन् महिलाहरूको यो सामाजिक रूपमा पुनर्स्थापनाका लागि चाहिँ?
होइन, यो विदेशमाबाट चाहिँ अब महिलाहरू फर्केर आउँदाखेरि उहाँहरूलाई चाहिँ ऊ विदेश त महिलाहरू कामको प्रकृतिको आधारले हेर्दाखेरि पनि उहाँहरू विदेशबाट गएर फर्किसकेपछि उहाँहरूलाई चाहिँ यिनीहरू राम्रो काम गरेर आएका छैनन् किसिमले त्यो किसिमले दृष्टिले हेरिरहेको छन्। त्यस कारणले गर्दा चाहिँ यति बेला भनेको चाहिँ नगरपालिका आफ्नो स्थानीय जनप्रतिनिधिहरूले चाहिँ त्यो कुरालाई चाहिँ रोजगार विदेशबाट फर्केर आएकाहरू पनि राम्रो काम गरेर आफ्नो सीप क्षमता अनुभवलाई चाहिँ उहाँहरूले प्रयोग गरेर चाहिँ यसरी आउनुभएको छ। त्यस कारणले गर्दा उहाँहरूलाई चाहिँ हामीले हेरेको दृष्टिले होइन सम्मानपूर्वक चाहिँ हेर्नुपर्छ। उहाँको कारणहरूले गर्दाखेरि चाहिँ देश हाम्रो देशमा पनि चाहिँ विभिन्न खालका चाहिँ आर्थिक उपार्जनको स्थितिहरू बनेको छ भनेर उहाँहरूलाई सामाजिक रूपमै चाहिँ हामीले चाहिँ सकारात्मक धारणाको विकास गराउन विभिन्न खालको चाहिँ सचेतनामूलक कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै लैजानुपर्छ।
ए, अहिले यस्ता खालका कार्यक्रमहरू भइरहेका छन् त्यसो भएदेखि?
हजुर, पक्कै पनि भइरहेको छन्। यो चाहिँ जनप्रतिनिधिहरू फिल्ड फिल्डमा गएर पनि त्यो खालको कार्यक्रमहरू गरिराख्नु भएको छ र विभिन्न खालका चाहिँ मिडियाहरू मार्फत पनि त्यो कार्यक्रमहरू चाहिँ लैराखेको अवस्था छ।
हजुर, अब अर्को पाटो आर्थिक रूपमा भयो, यति बेला रोजगारी गुमाएर फर्किएका छन्, कतिजना त टिकटै काट्न नसकेर विभिन्न तवरबाट उद्धार गरेर ल्याइएको छ होइन। अब कति चाहिँ अब यो महामारी भयो, यस्तो विपद भयो, परदेश त नहुने रहेछ, म आफ्नै गाउँठाउँमा केही गर्छु भनेर पनि फर्किनु भएको छ। अब आफ्नै गाउँठाउँमा उहाँहरूलाई रोजगारीमा तत्काल दीर्घकालीन रूपमा जोड्नका लागि चाहिँ अब के छन् तपाईँहरूका योजना?
पक्कै पनि अहिले अब यति बेला स्थानीय सरकारहरूले आफ्नो नीति तथा कार्यक्रम बजेटहरू ल्याइसक्नु भएको अवस्था छ। यो बिचमा चाहिँ अब सबैभन्दा पहिला चाहिँ हामीले आफ्नो पालिकामा चाहिँ विदेशबाट चाहिँ फर्केर आएका मानिसहरू चाहिँ कति छन् भनेर पहिला सुरुमा चाहिँ हामीले तथ्याङ्क सङ्कलन गर्नुपर्ने हुन्छ। हो, त्यो तथ्याङ्क सङ्कलन गर्ने त्यो बिचको पिरियडमा चाहिँ उहाँले के सिप सिकेर आउनुभएको छ, उहाँहरूको त्यो अनुभव, त्यो सबै चिज चाहिँ डाटा मार्फत चाहिँ पहिला सङ्कलन तथ्याङ्क सङ्कलन गर्नुपर्छ। र अनि त्यसपछि चाहिँ त्यसमा उहाँहरूको अहिले यो हामीले चाहिँ कृषि त्यसपछि चाहिँ पशु यिनीहरूलाई चाहिँ प्राथमिकताको क्षेत्रमा नि फर्स्ट सेकेन्ड हामीले प्रायोरिटी गरिराखेका छौँ। त्यसरी गर्दा कृषि पशुपालन पर्यटन क्षेत्रमा चाहिँ लगानी गर्ने र विशेष त्यसमा लगानी गराउनको लागि विशेष प्याकेजको पनि व्यवस्थापन हामीले गर्नुपर्छ। र अहिले चाहिँ अब कस्तो छ भने स्थानीय श्रम बजारमा चाहिँ अब बाहिरबाट काम गर्न आउने व्यक्तिहरूको पनि हेराइको दृष्टिकोण अलिक फरक छ। त्यसलाई पनि चाहिँ हामीले यहाँको श्रम बजार र कामप्रतिको पनि आकर्षण बढाउनुपर्छ। र यो सबै काम चाहिँ एउटै खालको है, काम चाहिँ कुनै पनि ठुलो सानो हुँदैन। उहाँहरूले विदेशमा जाँदाखेरि जस्तो के पनि काम गरिराख्नु भएको छ भने नेपालमा पनि सबै काम गर्नुहुन्छ, कामलाई चाहिँ सम्मानजनक रूपमा हेरिनुपर्छ भनेर यसो ठोस नीति र कार्यक्रमहरू पनि बनाउनुपर्छ। र विभिन्न जाति निकाय आउने राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूसँग पनि कार्यक्रमहरूमा साझेदारी गरेर अगाडि बढाउनुपर्छ। र मेन कुरो नि वैदेशी चाहिँ असफल भएका चाहिँ वैदेशिक रोजगारबाट र जोखिममा परि फर्किएका कामदारहरूलाई चाहिँ पहिला सुरुमा चाहिँ प्राथमिकतामा राखेर उहाँहरूलाई चाहिँ आफ्नै पालिकामा हुने विभिन्न खालका चाहिँ स्वरोजगारका कार्यक्रमहरूमा, विकास निर्माणका कार्यक्रमहरूमा लगाउन सक्यो भने पक्कै पनि विदेशबाट फर्किएर आएका व्यक्तिहरूको चाहिँ केही हदसम्म भने पनि व्यवस्थापन गर्न सकिन्छ जस्तो मलाई लाग्छ।
उहाँ हुनुहुन्थ्यो नगरपालिका महासंघकी उपाध्यक्ष तथा नुवाकोटको बेलकोटगढी नगरपालिकाकी उपमेयर कविता ढुङ्गाना। विदेशबाट फर्कनेको पुनर्स्थापनाका लागि गाउँपालिकाहरूले चाहिँ के गरिरहेका छन् त? यो प्रश्न हामीले गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष ओम नारायण श्रेष्ठलाई सोधेका छौं।
यसमा दुईटा कुरा छ, एउटा चाहिँ विदेश कहिले कुनै कुनै देशहरू त यस्ता छन् हाम्रो नेपालभन्दा पनि सुरक्षित छन्, त्यसकारण बाहिरबाट आउन साथै कोरोना आउँछ भन्ने हिसाबले डराउने त्यो चिज एउटा अति छ। अर्को कुरा, हामी त सुरक्षित यहाँ नेपालमा बसेको भन्दा सुरक्षित बस्या हो, हामीले किन चाहिँ छुट्टै बस्न पर्यो भनेर आउनेहरूमा पनि एक किसिमको अर्को अति छ। यो दुइटै कुरालाई हामीले मिलाउनु पर्छ। हामी सुरक्षितै बसेका हुन्छौँ, तर एक ठाउँबाट अर्को ठाउँमा गइसकेपछि आफ्नै सुरक्षाको निम्ति पनि र आफ्नाको सुरक्षाको निम्ति पनि कम्तीमा 14 दिन क्वारेन्टाइन बस्नलाई सहज ढङ्गले उहाँहरूले पनि स्वीकार्नुपर्छ। र हरेक मान्छेले कोरोना जानी जानी बोकेर आएको हुँदैन, त्यसरी सजग भएर प्रोटोकल अनुसार स्वास्थ्य परीक्षण गरेर समाजमा आइसकेपछि त्यसलाई चाहिँ सहस स्वीकार्ने वातावरण बनाउनुपर्छ। अब यो हामीले भनेर भन्दा नि मनोविज्ञानको कुरा त्यति सजिलो भइराखेको चाहिँ छैन, तर अहोरात्र खटेर जनप्रतिनिधिहरू वडा वडासम्म भएका जनप्रतिनिधिहरूले, त्यहाँका स्वास्थ्य कर्मीहरूले, त्यहाँ चाहिँ अरू कर्मचारीहरूले र विशेष गरेर सचेत युवा साथीहरूले त्यसलाई सहजीकरण गर्न सहयोग गरिराख्नु भएको छ। पर्याप्त रिजल्ट एकदमै पोजिटिभ 100% पोजिटिभ त आएको छैन, तर त्यस्तो धेरै भयावह र डरलाग्दो पनि छैन।
अध्यक्षज्यू, अब अहिले वैदेशिक रोजगारीबाट धेरैजना फर्कँदै हुनुहुन्छ, कोही महामारीको चपेटामा परेर, कोही रोजगारी गुमाएर, अथवा कोही चाहिँ यो विपदका बेलामा अब आफ्नै गाउँठाउँमा केही गर्छु भन्ने मनस्थिति लिएर फर्किराख्नु भएको छ। अब उहाँहरू जति पनि फर्किनु भएको छ, उहाँहरूलाई चाहिँ पालिका स्तरमै आफ्नै गाउँठाउँमा रोजगारीमा जोडिराख्नका लागि, उहाँहरूलाई फेरि वैदेशिक रोजगारीमा झोला बोकेर फर्किन नदिनका लागि चाहिँ पालिकाहरूले अघिल्ला वर्षहरूभन्दा अब चाहिँ के योजना ल्याएका छन् नयाँ? उहाँहरूलाई रोजगारीमा चाहिँ कसरी जोड्नुहुन्छ, के छ योजना?
अहिले चाहिँ संघीय सरकारको बजेट नीति कार्यक्रम बजेट हेर्नुहोस्, प्रदेश सरकारको नीति तथा कार्यक्रम बजेट अनि स्थानीय सरकारहरूको नीति तथा कार्यक्रम बजेटले स्वरोजगारको निम्ति प्रशस्त ठाउँहरू दिएका छन्। अब त्यो बजेट आफै गएर विदेशबाट आउने मान्छेलाई टपक्क टिपेर लगेर व्यवसाय गर्दैन, उद्योग गर्दैन। अब त्यसकारण अहिले बजेटको स्वरोजगारको निम्ति आफ्नै ठाउँमा काम गर्नको निम्ति संघीय सरकारको, प्रदेश सरकारको, स्थानीय सरकारहरूको केही न केही अभिप्रेरित गर्ने बजेटहरू छन्, होइन, सुलभ ब्याजदरका लोनहरूको व्यवस्था छ, अनुदानका कुराहरू छन्, सिपमूलक तालिमहरूका कुराहरू छन्, होइन, उद्योग धन्दा स्थापनालाई प्रोत्साहनका कुराहरू छन्। यी सबै कुराहरू चाहिँ जसरी संविधान आफै चल्दैन, त्यसलाई चलाउनको निम्ति एक्सन त्यसको चाहिँ कला हामी पात्रहरूले त्यसलाई स्थापित गर्नुपर्छ, चलाउनुपर्छ, त्यस्तै गरी त्यो बजेट कार्यान्वयन गर्नको निम्ति व्यवसाय गर्न, स्वरोजगारमूलक खालको उद्योग व्यवसायहरूको प्रवर्तन गर्नको निम्ति फर्केर विदेशबाट फर्केर आउनुभएका, विदेशमा जान तयार रहनुभएका र यहीँ बेरोजगार रहनुभएका आम नागरिकहरू जो जोले त्यसलाई टिपेर जान्छ त्यो रोजगार हुन्छ, जो जो खोइ अब सरकारले हामीलाई केही बोल्दैन गर्दैन भनेर चुप्प लागेर मात्रै बस्नेसँग त त्यो स्वैच्छिक बेरोजगारै भएर रहनु पर्ने परिस्थिति आउनु पर्ने बाध्यता हुन्छ।
हजुर, अब कस्तो छ भने जो स्वरोजगार हुनुभएको छ उहाँहरू पनि एक दुई वर्ष काम गर्ने अनि त्यो चाहिँ छोडेर फेरि वैदेशिक रोजगारीमै जाने खालको एउटा ट्रेन्ड पनि छ होइन। अहिले जति पनि हेर्ने हो भनेदेखि नीति तथा कार्यक्रम राम्रा छन्, बजेट पनि त्यही अनुसार छुट्याइएको छ, तर जसले जो अहिले चाहिँ काम गरिराख्नु भएको छ अथवा जो फर्केर आउनु भएको छ उहाँहरूको गुनासो चाहिँ के छ भने यो चाहिँ हामीले पाउँदैनौँ, कहाँ जान्छ होला, हामी भाटामा किन आइपुग्दैन, हामीलाई काम गर्ने वातावरण चाहिँ नबनेकै भएर त हो नि हामी विदेश गएको भन्ने खालको एउटा उहाँहरूको चाहिँ त्यस्तो खालको भनाइ छ। अब चाहिँ यो भनाइलाई चिर्नका लागि चाहिँ तपाईँहरूले के गर्नुहुन्छ? अब त थप पहल त गर्नु पर्यो होला नि त, पहिलैकै जस्तो तरिकाले त नचल्ला।
हजुर, यसमा दुई खाले रोजगारको कुराहरू छन्। एउटा भौतिक निर्माण, पूर्वाधार निर्माणको काममा श्रमहरूको सदुपयोग गर्ने विकासका मोडलहरू पनि छन्। यो तत्कालीन अस्थायी कुरा हो होइन, यो तत्काल भोकमरीलाई, तत्काल अप्ठ्यारोलाई, तत्काल असजिल्ला हुने कुराहरू छन्। यसमा पनि के देखिन्छ भन्दाखेरि एउटा जिल्लामा जहाँ आफ्नो पूर्वाधार निर्माणको कामहरू भएको छ, स्कुलिङ भएको छ, बाटो निर्माणको काम भएको छ, त्यहाँको मान्छेले त्यहाँ काम गर्दैन, अन्त गयो भने गर्छ, फेरि अन्तको मान्छे त्यहाँ आएर गर्छ। प्लानिङ आफैले बनाउनु पर्यो, व्यवसाय तब मात्र फर्स्ट आउँछ। ल अब तपाईँ त्यत्तिकै नबस्नुहोस्, तपाईँ रोजगार गर्नुहोस् भनेर नियुक्ति पत्र लिएर तपाईँकोमा कुनै तहको सरकार सङ्घ संस्थाहरू आउँदैन, तपाईँले म यो काम गर्छु के होला उपाय भनेर तपाईँले वडाका समिति, वडा पदाधिकारी, तपाईँले गाउँपालिका, नगरपालिका, अनि तपाईँले चाहिँ त्यसरी खोजी नीति गरेर तपाईँले बनाएका प्लानलाई अझै वैज्ञानिक बनाउनको निम्ति समेत अनि सहकार्य गरेर अगाडि बढ्नु भइसकेपछि चाहिँ अनि स्वरोजगारको वातावरण बन्छ। नत्र तपाईँ घरमै बस्यो नि, म विदेशबाट आएको, सरकारले रोजगारी दिन्छु भनेको छ, तपाईँ घरमा बसिराख्नुभयो भने त्यो ठिक बाटोमा हामी पुग्न सक्दैनौँ।
उहाँ हुनुहुन्थ्यो गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होम नारायण श्रेष्ठ। विदेशबाट फर्किएकाको पुनर्स्थापनाका लागि गाउँपालिकाहरूले अहिले चालेका कदमबारे जानकारी दिँदै
कोरोनाका कारण परेका समस्या र आफ्ना भनाईसहित कार्यक्रम देश परदेशमा तपाईँ पनि सहभागी हुन सक्नुहुन्छ। इमेल ठेगाना deshdesh@unn.com.np आफ्नो समस्या, प्रश्न र भनाई पठाएर यो कार्यक्रममा सहभागी हुन सकिन्छ। मोबाइलमा भएको उज्यालो एप्लिकेशनबाट विचार वा प्रश्न एसएमएसबाट पनि पठाउन सकिन्छ। मोबाइलको म्यासेज बक्समा कार्यक्रम देश परदेशको छोटकरी रूप डीपी टाइप गरेपछि एक स्पेस दिएर आफ्ना कुरा लेख्नुहोस् अनि 35566 नम्बरमा पठाउनुहोस्। म्यासेज हामी कहाँ आइपुग्छ।
उज्यालोको फेसबुक पेज facebook.com/उज्यालोमा वा मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासा र जिज्ञासा छाड्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा, सुझाव र प्रतिक्रियाको सधैं स्वागत गर्छौं र तपाईँलाई परेका समस्या समाधान गर्न कोसिस गर्छौं। तपाईँको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं।
देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धन्यवाद। उज्यालो अनलाइन.com र उज्यालोको मोबाइल एप्लिकेशनमा ताजा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै मिलन तिमिल सिन्हा र सञ्जिता देवकोटा पनि विदा हुन्छौ। नमस्कार।